आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
शान्तिको सास फेर्दैछु तिमीलाई चिनेपछि छु, आँखा भरि भरि मेरो पोखिँदैछ हर्षको आँसु। शान्तिको सास फेर्दैछु तिमीलाई चिनेपछि छु, आँखा भरि भरि मेरो पोखिँदैछ हर्षको आँसु। तिम्रै साथले मेरो मनै भो हलुङ्गो, तिम्रै साथले मेरो सास फेर्दैछु। Hey। सृष्टि नया ममा छु आज म दङ्गे राख म मलाई आफै सँगै राख म मलाई आफै सँगै चाहन जुन यहाँ तिमी देखि टाढा भए चाहन जुन यहाँ तिमी देखि टाढा भए शान्तिको सास फेर्दैछु तिमीलाई चिनेपछि छु आँखा भरिभरि मेरो पोखिँदैछ हर्षको आँसु शान्तिको सास फेर्दैछु तिमीलाई चिनेपछि छु आँखा भरिभरि मेरो पोखिँदैछ हर्षको आँसु तिम्रै साथले मेरो मनै भो हलुङ्गो तिम्रै साथले मेरो मनै भो हलुङ्गो शान्तिको सास फेर्दैछु
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो नमस्कार अनि जय मसीह। साथै तपाईहरूकै यो आफ्नो प्रिय कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको क्रममा अघिल्लो कार्यक्रममा हामीले लुका एक अध्याय पद एकदेखि 38 दुई कुरा देखिरहेका थियौं। बप्तिस्मा दिने युहन्नाको जन्मको भविष्यवाणी र येशुको जन्मको भविष्यवाणी जुन ग्राबियल स्वर्गीयदूतबाट आएथ्यो। आज हामी बाँकी पदहरू देख्नेछौ। लुका एक अध्याय पद 39 लुका दुई अध्याय 7 पदबाट आज हामी देख्नेछौ। र सबभन्दा पहिले हामी देख्नेछौ मरियम र एलिसेबाको भेट। लुका एक अध्याय 39-41 पदमा भनिएको छ, ती दिनमा मरियम आतुरीको सँग पहाड़तर्फ यहुदियाको एउटा गाउँमा गइन् र जकरियाको घरमा पसेर एलिसिबालाई अभिवादन गरिन्। जब एलिसिबाले मरियमको अभिवादन सुनिन् तब तिनको गर्भमा बालक उफ्रियो र एलिसिबा पवित्र आत्माले भरिपूर्ण भइन्। मित्र, यहाँ हामी आश्चर्य कर्मसँग व्यवहार गरिरहेका छौं र स्वाभाविक स्पष्टीकरण दिने प्रकाशको आवश्यक छैन। यहाँ यी पदहरूमा भइरहेको कुराको चाहे तपाईँ विश्वास गर्नुहोस् या नगर्नुहोस्, यी कुराहरू अलौकिक आश्चर्य कर्महरू हुन्। यो स्त्री पवित्र आत्माले भरिन् र तिनको गर्भमा बच्चा उफ्रन लाग्यो। हजुर, पद 42 हामी पढ्छौ, र एलिसिबाले चर्को स्वरले भनिन्, स्त्रीहरूमा तिमी धन्य कि हौ र तिम्रो गर्भको फल धन्यको हो। यो लुका रचित सुसमाचारमा हामीलाई दिइएको पहिलो गीतको आरम्भ हो। यो सुन्दर छ। डाक्टर लुका कवि थिए जसले सबै क्रिसमसको गीतहरू हामीलाई दिन्छन्। यो पहिलो गीत हो अनि यो एलिसिबाबाट आउँछ अनि 43-45 पदमा भनिएको छ, ममाथि कसरी यस्तो कृपा भयो कि मेरो प्रभुकी आमा म कहाँ आइन्, किनभने हेर तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्दले उफ्रियो। तिनी धन्यकी हुन् जसले परम प्रभुले तिनलाई भन्नुभएको कुरा पूरा हुनेछ भनी विश्वास गरिन्। एलिसिबाको बारेमा शास्त्रमा कम कुरा भनिएको छ। तिनले नयाँ नियमको पहिलो गीत गाए अनि जब तपाईसँग यस्तो एकल गायिका छ तपाई तिनलाई उपेक्षा वा व्यवस्था गर्नु हुँदैन। तिनीसँग विश्वास थियो, जबकि तिनको पति जकरियासँग थिएन। जकरिया लाटा भए, गुंगा भए आफ्नो अविश्वासको कारण, तर एलिशिबा लाटी भइनन्, गुंगी भइनन्। तिनले परमेश्वरको विश्वास गरिन्। अहिले तिनी मरियमलाई उत्साह दिन्छन्। मरियम जवान स्त्री थिइन् अनि एलिशिबा वृद्ध स्त्री थिइन्। एलिशिबा परमेश्वरसँग धेरै वर्षदेखि हिँडिरहेकी थिइन् र तिनी मरियमलाई निश्चय दिलाउँछिन् कि त्यहाँ ती कुराहरू पूरा हुनेछ जुन कुरा तिनलाई परमप्रभुबाट प्रकट भएका छन्। मरियमलाई उत्साहको आवश्यक थियो र एलिशिबाले यो उत्साह दिन सके। अनि 46-48 पदमा भनिएको छ, अनि मरियमले भनिन्, मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ र मेरो आत्मा मेरो मुक्तिदाता परमेश्वरमा रमहाट गर्दछ, किनकि उहाँले आफ्नी दासीको दीनतामा कृपा दृष्टि गर्नुभएको छ। हेर, अब उपरान्त सबै पुस्ताले मलाई धन्य कि भन्नेछन्। अहिले मरियमले गीत गाउँछिन्, यो भव्य शानदारको रूपमा जानिन्दछ। यो गीतले हामीलाई थुप्रै चाखलाग्दा कुराहरू सिकाउँछ। मरियमले आफ्नो गीतमा हामीलाई भन्छिन् कि तिनलाई पनि उद्धारकर्ताको आवश्यकता थियो र तिनी उहाँमा आनन्द हर्ष मनाउँछिन्। प्रोटेस्टेन्ट मित्रहरू, हामी पनि उसलाई धन्य कहौं, धन्य भनौं। हामी तिनलाई देवी बनाउँदैनौ र तिनको अगाडि झुक्दैनौ, तर हामी उसलाई धन्य भन्न सक्छौं। यो तिनको निम्ति परमेश्वरको पुत्रको आमा हुने साथै यस संसारमा उहाँलाई ल्याउने सुवर्ण महिमित अवसर थियो। तिनी अद्भुत व्यक्ति थिइन् अनि परमेश्वरले तिनलाई यस कुराको लागि चुन्ने काम यो दैव संयोग वा आकाशमातको कुरा थिएन। यो उहाँको निश्चित निर्णय र योजना अन्तर्गतको कुरा थियो र परमेश्वरले कुनै गलत गडबड बनाउनुहुन्न। यो कुराको सुन्नुहोस्, जब मरियम आफ्नो गीतलाई निरन्तर जारी राख्छिन्, भन्दछिन् 49-55 पदमा, किनभने उहाँ जो शक्तिशाली हुनुहुन्छ, उहाँले मेरो निम्ति महान काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ। उहाँको भय मान्यहरूमाथि उहाँको कृपा पुस्तादेखि पुस्तासम्म रहनेछ। उहाँले आफ्नो बाहुलीको सामर्थ्य प्रकट गर्नुभएको छ। उहाँले मनभित्रको कल्पनामा घमण्ड गर्नेलाई छरपष्ट पार्नु भएको छ। उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट हटाउनु भएको छ र दिनहरूलाई उच्चार्नु भएको छ। भोकाएकाहरूलाई उहाँले असल चीजहरूले तृप्त पार्नु भएको छ र धनीहरूलाई उहाँले रित्तै हात पठाउनु भएको छ। उहाँले आफ्नो कृपा स्मरण गरेर आफ्नो सेवक इस्रायललाई सहायता दिनुभएको छ र हाम्रा पुर्खाहरूलाई भन्नुभए झैं अब्राहम र उनको भावी सन्तानलाई सदाकालको निम्ति दया देखाउनु भएको छ। मित्र, मरियम गाउँछिन् 51 उहाँले आफ्नो बाहुलीको सामर्थ्य देखाउनु भएको छ। यसैया 53:1 पदमा अगमवक्ता यसैयाले भने, परमप्रभुको बहुबल कसलाई प्रकट भयो? त्यसपछि यसैया तुरन्तै संसारको पापहरूलाई उठाइ लाने परमेश्वरको थुमाको प्रकट गर्न आरम्भ गर्छन्। परमेश्वरले आफ्नो बाहुलीको शक्ति देखाउनु भएको छ र उहाँले आफ्नो सामर्थ्य र प्रेम मानव जातिलाई दिनुभएको उद्धारमा प्रकट गर्नुभएको छ। मरियमले आफ्नो गीतमा अब्राहमको उल्लेख गर्छिन्। पुरानो नियममा अरूहरूको भन्दा अब्राहमको उल्लेखहरू धेरै छ। अनि 56 भनिएको छ, मरियम तिनीसँग प्राय 3 महिना बसेर आफ्नो घर फर्किन्। निकै लामो समयसम्म मरियम एलिशिबासँग बसिन्। एलिशिबा मरियमको आफन्त थिइन्। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ, बत्तीसमा दिने युहन्नाको जन्म, अनि हामी यो पनि देख्छौ जकरियाको गीत। म केही उच्च विषयहरूको उठाउनेछु यहाँ। 57-60 पदमा भनिएको छ, अब एलिशिबाको सुत्केरी हुने बेला आयो र तिनले एउटा छोरो जन्माइन्। परमप्रभुले तिनीमाथि उहाँको ठूलो अनुग्रह देखाउनु भएको छ भन्ने सुनेर तिनका छिमेकीहरू र नातेदारहरू तिनीसँग रमाए। 8 दिनमा तिनीहरू बालकलाई खतना गर्न आए र त्यसको नाउँ त्यसका बाबुको नाउँ जस्तै जकरिया राख्न लागेका थिए। तर त्यसकी आमाले भनिन्, होइन, त्यसको नाउँ युहन्ना राखिनेछ। तिनीहरूले, मतलब आफन्तहरूले, पहिले त त्यस बालकलाई आफ्नो बाबुको नाम जस्तै जकरिया राखे, तर एलिशिबाले यो नाम राख्न मना गरिन् र तिनको नाउँ युहन्ना राख्न जोड दिइन्। अनि 61-64 पदमा भनिएको छ, तिनीहरूले तिनलाई भने, तिम्रा नातेदारमा यस्तो नाउँ भएको कोही छैन। तब तिनीहरूले त्यसका बाबुलाई इशारा गरी सोधे, तिमी यसको नाउँ के राख्न चाहन्छौ? तिनले एउटा लेख्ने पार्टी मगाएर त्यसको नाउँ युहन्ना हो भनेर लेखिदिए। तिनीहरू सबै छक्क परे। तुरुन्तै तिनको मुख खुल्यो र तिनको वाक्य फुट्यो। र तिनी परमेश्वरको प्रशंसा गर्न लागे। मित्र, ती दिनहरूमा प्राय गरेर परिवारको नाउँ नयाँ बच्चाहरूलाई दिन्थ्यो। जब बच्चाको नाउँ राख्ने प्रश्न आयो, नातेदारहरूले विचार गरे कि बच्चाको नाउँ जकरिया राख्नुपर्छ। तर एलिसिबाले यो कुरालाई सोझ्याइन् वा यो नाम राख्न मानिनन्। त्यसकारण तिनीहरूले जकरिया स्वयंलाई उसको निर्णयको लागि सोधे, जबकि तिनी बोल्न नसक्ने भएकोले गर्दा उसले तिनीहरूको लागि पाटीमा लेखिदिए तिनको नाउँ युहन्ना हुनेछ। तिनलाई पहिले नै परमेश्वरबाट नाउँ दिइसकिएको थियो। पद 13 अनुसार, अनि त्यहाँ उपस्थित हुनेहरू यो कुरा देखेर छक्कै परे। यसपछि जकरिया फेरि बोल्न सके र लगत्तै परमेश्वरको स्तुति प्रशंसाको गीत गाउन आरम्भ गरे। यद्यपि तिनीसँग यस कुरामा परमेश्वरप्रति त्यति धेरै विश्वास नभए तापनि जब बच्चा जन्मियो तिनी परमेश्वरमा आनन्द मनाउन सके। फेरि जकरियाद्वारा प्रदर्शित विश्वासको कमी एक त्यो गुण हो जुन हामी धेरैसँग छ। जब परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ, हामी उठेर आनन्द मनाउँछौ। म कहिलेकाहीँ सोच्दछु परमेश्वर हामी केही कमजोरी विश्वासीहरूको प्रार्थनाको उत्तर दिनको कारण चाहिँ यो हो कि हामीसँग पनि आनन्द गर्ने कुरा होस्। जबकि विश्वासमा कमजोरी दुर्बल विश्वासीहरूले धेरै आनन्द उठाउन हर्ष गर्न सक्दैन। विश्वासमा बलियो र मजबूत विश्वासीहरू हरेक परिस्थितिमा आनन्द गर्छन्। अनि 65-69 भनिएको छ, तिनीहरूका सबै छिमेकीमा डर छायो, यहुदियाको जम्मै पहाड़ी मुलुकभरि यस घटनाको चर्चा फैलियो। यी कुरा सुन्नेहरू सबैले यो बालक पछि कस्तो हुन्छ होला भनी आफ्ना मनमा गुने, किनकि परमप्रभुको बाहुली त्यसमाथि थियो। त्यसका बाबु जकरिया आत्माले भरेर अगमबाड़ी बोल्न लागे, इसरायलका परमप्रभु परमेश्वरको प्रशंसा होस्, किनभने उहाँ आउनु भएको छ र आफ्नो मानिसहरूलाई उद्धार दिनुभएको छ। उहाँले हाम्रो निम्ति आफ्नो दास दाउदको वंशमा एक शक्तिशाली मुक्तिदाता खड़ा गर्नुभएको छ। मित्र, यो स्पष्ट छ कि युहन्ना असाधारण बालक हुन गइरहेका थिए। युहन्नाको जन्ममा जकरिया, जो अविश्वासको कारण 9 महिना जति लाटा भएका थिए, गुंगा भएका थिए, अहिले तिनी खालि बोल्दैनन् मात्र तर एकल गीत गाउँछन्। एलिसिबाले पहिलो गीत गाइन्, मरियमले दोस्रो गीत गाइन्। अहिले एकदम उचित कुरा छ कि जकरिया अर्को गीत गाउँछन्। तिनको गीत एक अगमबाणी हो। यद्यपि जकरिया दाउदको लाइनबाटको नभए पनि तिनले यो कुराको थाहा पाउँछन् कि तिनको छोरा प्रभु येशु ख्रिष्टको अग्रदूत हुनेछन्, जुन मलाकी र यसैयाद्वारा अगाडि नै अगमबाणी गरिएका थिए। युहन्ना नै एक व्यक्ति थिए जसले मसीहको आगमनको घोषणा गर्ने वा सूचित गर्ने हुनेछन्। अग्रदूतको उपस्थितिले यो कुराको संकेत गर्दछ, मसीह त्यति धेरै पछाडि छैनन् आउनलाई, तिनी चाँडै नै आइरहेका छन्। अनि 70-75 पदमा भनिएको छ, जसरी उहाँले प्राचीन कालदेखि नै आफ्ना पवित्र अगमवक्तहरूका मुखद्वारा बोल्नुभयो कि हाम्रा शत्रुहरूबाट र हामीलाई घृणा गर्नेहरू सबैका हातबाट हामी उद्धार पाऊ, उहाँले हाम्रा पुर्खाहरूलाई कृपा देखाउनलाई र आफ्नो पवित्र करार स्मरण गर्नलाई, जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहमसँग खानुभएको थियो कि हामी हाम्रा शत्रुहरूका हातबाट मुक्त हौं र निर्भयता साथ हाम्रा समस्त जीवनभरि पवित्रता र धार्मिकतामा उहाँको सामुन्ने उहाँको सेवा गर्न पाऊ। परमेश्वरले यी प्रतिज्ञाहरू अब्राहमलाई बनाउनु भएको थियो। मरियम, एलिसिबा र जकरियाले अझैसम्म विश्वास गरेथे कि उहाँले अब्राहमसँग बनाएको प्रतिज्ञा पूरा हुनेछ। अनि 76-80 पदमा भनिएको छ, हे बालक, तिमी सर्वोच्चका अगमवक्ता कहलाइने छौ, किनकि तिमी प्रभुको अघि अघि उहाँको मार्ग तयार पार्न जानेछौ, उहाँको जातिलाई पाप क्षमाबाट मुक्तिको ज्ञान प्रदान गर्नलाई, हाम्रा परमेश्वरको कोमल कृपाको कारणले स्वर्गीयबाट बिहानको ज्योति हामीमाथि पर्नेछ र अन्धकार र मृत्युको छायामा बस्नेहरूलाई ज्योति मिल्नेछ र हाम्रा पाउ शान्तिको बाटोतिर डोर्याइनेछ। अनि बालक युहन्ना बढ्दै र आत्मामा बलिया हुँदै गए र इसरायलहरू कहाँ खुला रूपमा देखा नपरुञ्जेलसम्म तिनी उजाड स्थानमै बसे। मित्र, युहन्नालाई परमप्रधानको अगमवक्ता कहलाइए, तिनी प्रभुको अघि अघि उहाँको मार्ग तयार गर्न जानेथे, तिनी अग्रदूत हुनेथे। युहन्नाले थाहा पाए कि मसीह तिनीहरूको बीचमा हुनुहुन्थ्यो। बप्तिस्मा दिने युहन्ना अति नै असामान्य व्यक्ति थिए। तिनलाई परमेश्वरको लागि विशेष काम गर्न तयार गरिएका थिए। यसपछि तुरन्तै हामी लुका 2 अध्यायतिर बढ़ौं। सबभन्दा पहिले यो दुई अध्यायमा हामी देख्छौ येशूको जन्म। हामीले भर्खरै देखिसक्यौं कि प्रभुको अग्रदूत युहन्ना जन्मिसके। जब येशू 8 दिनको हुनुहुन्थ्यो मूसाको व्यवस्था अनुसार उहाँलाई खतना गर्न मन्दिरमा ल्याइए। गलाती 4:4-5 भनिएको छ, तर जब तोकेको समय आयो परमेश्वरले आफ्नो पुत्रलाई स्त्रीबाट व्यवस्थाको अधीनमा जन्मेको भएर व्यवस्थाको अधीनमा रहनेहरूलाई उहाँले मोल तिरेर छुटाउन हामीले धर्मपुत्रको अधिकार पाउनलाई पठाउनु भयो। यरुसलेममा 8 दिनको प्रभु येशूलाई लिएर जाँदा हामी त्यसको परिणाम स्वरूप सिमियोन र हन्नाको गीतहरू देख्छौ। लुका 2:1-2 भनिएको छ, ती दिनमा कैसर अगस्तसले तिनको सारा साम्राज्यमा जनगणना लिनु भन्ने हुकुम जारी गरे। कुरिनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्टको जनगणना थियो। सिजर अगस्तसको थिए, तिनी सिजर जुलियसको धर्मपुत्र थिए। वास्तवमा तिनको नाउँ ओक्टाभिनस थियो र तिनले सिजर नाम लिए। म सोच्दछु कि तिनीसँग त्यो गर्न अधिकार थियो। अहिले अगस्तस नाउँ थिएन, तर यो उपाधि थियो। जब प्राचीन रोमको राष्ट्रिय परिषदले तिनलाई केही निश्चित उपाधि दिए, जस्तै राजा, शासक, बादशाह, तिनी यस उपाधिमा सन्तुष्ट भएनन्। त्यसको सट्टामा तिनले अगस्तस उपाधि चुने। यससँग धार्मिक महत्व थियो अनि यो चाहिँ आफू स्वयंलाई देवता बनाउने प्रयत्न थियो। डाक्टर लुकाले सिजर अगस्तस नाम उल्लेख गर्ने काम दैव संयोग वा आकाशमा थिएन। यस मान्छेले त्यस बेलाको सारा जगत अर्थात रोमी साम्राज्यभरिका राज्यहरू र मानिसहरूले कर तिराउने प्रयत्नको लागि यो जनसंख्या लिने उर्दी दिए। त्यस बेला विश्वमा रोमी साम्राज्य थियो र त्यसमा पश्चिम युरोप, उत्तर अफ्रिका र मध्यपूर्वका देशहरू पर्दथे। तिनलाई आफ्नो विशाल साम्राज्यको नियन्त्रणको निम्ति आर्मीहरू, फौजहरू खड़ा गर्न र आफू स्वयं विलासिताको जीवन बिताउन पैसा उठाउन आवश्यक पर्यो। लुकाको ऐतिहासिक उल्लेखको ध्यान दिनुहोस् कि क्युरियस सिरियाका बड़ा हाकिम हुँदा यो पहिलो पल्टको जनसंख्या थियो। पद 3-7 भनिएको छ, सबैजना नौ दर्ता गराउन आफ्नो आफ्नो शहर गए। योसेफ पनि गालिलको नासरतबाट यहुदियाको बेथलेम भन्ने दाउदको शहरमा गए, किनभने तिनी दाउदका कुटुम्ब र वंशका थिए। नौ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्। तिनीहरू त्यहाँ भएकै बेला गए। मरियमको बालक जन्माउने बेला आयो। तिनले आफ्नो जेठो छोरो जन्माइन् र उहाँलाई लुगाले बेरेर डुडमा राखिन्, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन। युसुफ र मरियम गालिलमा अवस्थित नासरतबाट आफ्नो नाउँ दर्ता गर्न दाउदको शहर यहुदियाको बेथलेहम भन्ने शहरमा गए। युसुफले यो गरे किनभने तिनी दाउदको वंश र घरानाका थिए। किन मरियम बेथलेहममा जान आवश्यक पर्यो त? तिनी पनि दाउदको वंश वा घरानाका थिइन्। म अति नै आनन्दित हुन्छु जब यो साधारण ऐतिहासिक बिल्कुल ठिक अनुच्छेदको पढ्दछु, जुनको पछाडि महान आत्मिक सत्यता छ। सिजर अगस्तसले आफैलाई देवता बनाउने प्रयत्न गरे। तिनी आफैलाई सबैले पूजेको चाहन्थे। तिनले करको निम्ति जनसंख्या लिने उर्दी निकाले, जुनले नासरतमा रहने गाउँले एक पुरूष र स्त्रीलाई आफ्नो नाउँ दर्ता गर्नको निम्ति बेथलेहमतिर आउनलाई बाध्य गर्यो। त्यस स्त्रीले आफ्नो गर्भमा परमेश्वरको पुत्र बोकेकी थिइन्। यो महान कुरा हो। अनि यो सिजर अगस्तस चाहिँ आफैलाई देव वा ईश्वर बनाउन प्रयत्न गरिरहेका छन्। तर आज कसैले पनि सिजर अगस्तसलाई कर दिँदैन र आदर गर्दैन, तर मरियमको गर्भमा हुने सानो बालकलाई आज हामी धेरैले आराधना गर्छौ र हामी उहाँलाई उद्धारकर्ता भन्दछौ। सिजर अगस्तस त खालि यो परमेश्वरको अगमबाणीको पूरा गर्ने परमेश्वरको हातको औजार मात्र थिए। मिका 5:2 भन्छ, तर ए बेथलेहम एप्राता, जो यहुदाका हजारौंका बीचमा सानो छस्, तबाट मेरो निम्ति एकजना निस्कनेछ जो इसरायलको शासक हुनेछ, जसको शुरू अघिदेखि अर्थात प्राचीन कालदेखि नै छ। यो अति नै महत्वपूर्ण र उल्लेखनीय विवरण हो। मैले पहिले भनिहाले कि अगस्तसको उर्दी अनुसार सबैजनाले आफ्नो शहरमा नाम लेखाउनु पर्दथ्यो। युसुफ, जससित मरियमको मगनी भएको थियो, दाउद राजाको वंशका पनि थिए। दाउद करिब 1000 वर्ष पहिले नै बेथलेहम भन्ने शहरमा जन्मेका थिए। त्यसकारण रोमी नियम अनुसार उनका सबै सन्तानले बेथलेहममा नै नाम लेखाउनु आवश्यक थियो। बेथलेहम एउटा सानो शहर थियो र अहिलेसम्म पनि त्यो छ,
जो यरूशलेमबाट 10 किलोमिटर जति दक्षिणतिर पर्छ। यसरी मसी बेतलेममा जानुपर्छ भनेर मिकाको अगमवक्ताले बोलेको अगमबाडी पूरा भयो। बेतलेममा पुगेपछि मरियमले येशूलाई जन्माइन् अनि पौवामा कुनै ठाउँ नपाएर तिनी आफ्नो बालक एउटा डोडमा जन्माएर राखिन्। परमेश्वरको पुत्रको जन्म यस्तै नम्र र दीन अवस्थामा थियो। फिलिपी 2:6-11 हामी यो देख्दछौं। परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्री राख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्तैकन कमाराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो। स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो र मृत्यु समय अर्थात क्रुसको मृत्यु समय आज्ञाकारी रहनुभयो। यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ, कि स्वर्गीयमा पृथ्वीमाथि र पृथ्वी मुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्दछ। हजुर, हाम्रो प्रभु येशू सारा मानव जातिको उद्धारको लागि, मोक्षको लागि मानव चोलामा आउनुभयो। परमेश्वर स्वयं हुनुभएर परमेश्वरको वैभव महिमालाई त्यागेर अनि अति नै नीच स्थान लिनुभयो, गरीब स्थान लिनुभयो, ताकि आत्मिक रूपमा हामी धनी हुन सकौं। उहाँ हाम्रो लागि मर्नुभयो ताकि हामी अनन्त जीवन पाउन सकौं र सधैँको निम्ति बाँच्न सकौं। प्रभु आफ्नो वचन अध्ययनद्वारा हामी हरेकलाई आशिष दिनु भएको होस्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679-8-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।